यौम तरुल मोमिनीन वल मोमिनात, जिस दिन तुम देखोगे मोमिन मर्दों को और मोमिन औरतों को, यस भाग रहा होगा, दौड़ रहा होगा, क्या नूर हम बेना ऐ दी है व बेईमान हिम, इनके आगे आगे और इनके दाई तरफ। यानी ये जो सदके खैरात है माल की सूरत में, ये क्यामत के दिन मोमिनों के आगे आगे भाग रहे होंगे। और कहा जाएगा बुशरा कुमुल यौम, आज के दिन तुम में खुशखबरी हो, मुबारक हो तुमको, ग्लैड टाइडिंग्स किसकी, जन्नतुन तजरी मिन तहतिहल अनहार, उन जन्नतों की जिनके नीचे नहरें बहती होंगी, खालिदीन फीहा, हमेशा रहने वाले उसमें, जालिक हुवल फौजुल अजीम, ये है बड़ी कामयाबी जिसमें वो हमेशा रहेंगे। अब आप बताइए, खुद को सिर्फ थोड़ी देर के लिए पुलसरात पे ले जाए, उसकी डिस्क्रिप्शन तो आप में से बहुत सारों ने सुनी होगी ना पहले भी अल्हम्दुलिल्लाह। बाल से बारीक, तलवार से तेज, जहन्नम के ऊपर वो पुल है। अब क्योंकि अगली आयतों के लिए हमें जरूरत है कि हम अपने आप को वहां ले जाए, पुल सरात जहन्नम के ऊपर होगा, आंकड़े लगे हुए उस पर, स्लिपरी है, पूरा अंधेरे में, वहां इंसान के आमाल, और खास तौर पे जो आप पिछली आयत से जोड़ लें, तो जो उसने अल्लाह के दीन के लिए काम किए होंगे वो रोशनी बनेंगे, बल्ब बन जाएंगे। अब आप जरा अगली आयतों को एंजॉय करें। यौम यकूलुल मुनाफिकून वल मुनाफिकात, उस रोज मुनाफिक मर्दों और औरतों का हाल ये होगा, लिल्लज़ीना आमनू, ईमान वालों से कहेंगे, उनज़ुरूना, हमारी तरफ तो देख लो, थोड़ी देर रुको, प्लीज स्टॉप, रुको रुको, क्यों, नक्तबिस मिन नूरिकुम, आज हम तुम्हारे नूर में से कुछ फायदा ले लें। ये जो लफ्ज है ना नक्तबिस, उर्दू में अपने लफ्ज सुना इक्तबास, वो क्या होता है भला, आप एक मजमून लिखते हैं, आप उसमें किसी दूसरे की कोटेशन ले आते हैं, यानी किसी दूसरे की वो चिंगारी, कबस जब चिंगारी को कहते हैं जो छोटी सी होती है स्पार्क, किसी की लाकर आप अपनी तहरीर को रोशन करते हैं। मुराद ये कि आज हम तुम्हारे इस नूर में से कुछ हिस्सा ले लें ताकि हम जहन्नुम में ना गिर जाएं अंधेरे में। जवाब सुनिएगा, की लर्जियो, कहा जाएगा लौट जाओ, वराकुम अपने पीछे, मुराद दुनिया, वापस जाओ, फिर फल तमिसू नूरन, फिर तलाश करो अपना नूर, यानी नूर को लेने की जगह ये नहीं है, कहां जाओ, वापस दुनिया में जाओ, क्योंकि दुनिया में अल्लाह ने तुम्हारे लिए बहुत सोर्सेस रखे थे, रिसोर्सेस रखे थे जिससे तुम रोशनियां हासिल करते, और आयात बैयिनात तो आप सुन ही चुके। कैसे होगा ये, इसको मैं आपको एक मिसाल से समझाना चाहूंगी। आप देखिए कि पाकिस्तान में या इंडिया का मुझे ज्यादा नहीं अंदाजा, लेकिन पाकिस्तान में बिजली जब जाती है तो लोग क्या करते हैं उसका इलाज, कि घरों में कुछ एमरजेंसी लाइट्स खरीद के रख लेते हैं। जब बिजली होती है तो वो एमरजेंसी लाइट बिजली के साथ हुकअप कर देते हैं, जब बिजली जाती है बाज़ दफा वो ऑटोमेटिकली चल पड़ती है, बाज़ दफा खुद बटन दबाना पड़ता है, चार्ज हुई होती तो चलती रहती है। कभी गलती से ऐसा हुआ कि आप उसको चार्ज करना भूल गए, फिर क्या हुआ, नथिंग। ये है पुलसरात, दुनिया में जिन्होंने खुद को रोशनी के सोर्स इस कुरान के नूर से जोड़ा होगा, कनेक्ट किया होगा, तो वहां इमरजेंसी में वो लाइटें बन के उनके काम आएंगी। और जिन्होंने दुनिया में रोशनियों के सोर्स को देने की बजाय इससे ताल्लुक तोड़ा, तो वहां उनकी रोशनी नहीं। कभी ऐसा होता है शुरू में लाइट जलती है, दो तीन मिनट के बाद बुझ जाती है, बैटरी को देख लीजिए, सेल्स वीक हो रहे होते हैं तो थोड़ी थोड़ी देर बाद खत्म हो जाती है। तो यहां मुनाफिक कौन शख्स है जिसने दुनिया में खुद को इस किताब के नूर से काटा हुआ था, उसके अंदर चार्जर नहीं था। ये चार्जर क्या होता है, ये हमें दोबारा रिचार्ज कर देता है ना, बिल्कुल यही बात है। आज इस दुनिया में जो कुरान की रोशनी से जुड़ेगा पुल सरात पे, वही रोशनी इमरजेंसी लाइट का काम देगी। वो कहेंगे हम नहीं दे सकते, सॉरी, गो हेड। आप देखिए कितनी बेबसी है, फदूरी बबई नहुम बिसूर लहू बाब, फिर इनके दरमियान एक दीवार हाइल कर दी जाएगी, किनके, मोमिनों के और मुनाफिकों के। और ये किताब लोगों को डिवाइड कर देती है दो गिरोहों में, ये मोमिनीन है, ये मुनाफिकीन है, बीच में एक वॉल। कैसी बात, इन फी है रहमा, जिसके अंदर की तरफ रहमत होगी, वज़ाहिरुहु, और उसके बाहर मिन क़िबलिही अज़ाब, जिसके बाहर अज़ाब होगा। इसको कैसे समझेंगे? पहले दौर में एसी जब विंडोज टाइप के होते थे तो कैसा होता था? जब आप एसी के पीछे खड़े होते हैं तो क्या होता था? गर्म हवा और अंदर के रोशनी। कोई एसी के पीछे खड़ा हो और कोई उसे कहे कि ये क्या कर रहे हो, कहते हैं ये तो इतना गर्म है, आप कहते हैं नहीं इधर आओ अंदर आओ ये बहुत रोशनी करते ठंडक करता है, तो लोग कहेंगे पागल हो, नहीं हो सकता। ऐसे ही ना, यही मिसाल हमारी शरीयत की है। जो लोग इस्लाम की शरीयत को बाहर से देखते हैं, बल्कि ऑपोजिट एज से गैरों की नजर से देखते हैं, उनको शरीयत बहुत हॉट लगती है, अनबिलीवेबल, वी कैन डू दिस। उनको क्या कहते हैं, जरा अंदर तो आओ, इधर तो आओ। आप किसी को ऐसे को जो पीछे खड़ा है और कह रहे गर्मी बहुत है, आप उसका हाथ खींच के ले जाते हैं, और जो ही वो एसी के सामने आते हो कहते हो वाह इधर तो ठंडक है। यही बात है। दुनिया में अपनी उन दोस्तों और सहेलियों और बहनों और रिश्तेदारों के हाथ थाम लें आप, अगर अल्लाह ने आपको कुरान की रोशनी से जोड़ दिया, क्योंकि वहां जाके नहीं होगा। दुनिया में मैं और आप ऑर्डर कर रहे हैं वहां की चीजें, वहां जाके नहीं होगा। समटाइम ऐसा होता है, कुछ स्टोर्स हैं, यूके का एक स्टोर मुझे पता है कि जिसके बारे में आता है कि सिर्फ आप ऑनलाइन से खरीद सकते हैं, वहां जाके सिर्फ डिलीवरी लेते हैं, या वो आपको कैटलॉग्स दिखा देंगे, वहां डिस्प्लेस नहीं है, बस ऐसे बंद डब्बे पड़े, आप जाते हैं चीज लेके आते हैं। इस दुनिया में ऑर्डर कीजिए टू गो। ऑर्डर कौन सा? टू गो। घर से फोन करते हैं, हमारा सैंडविच बना दें, गए पैसे दिए लेके आ गए। इस दुनिया में वहां की रोशनी को लेना है। अब ये कह रहे हैं कि आप हमें, तो वो कह रहे हैं सॉरी वी कैन डू दिस। आगे जरा सुनिए, बहुत ही ठंडे कर देती हैं हाथ जाते, युनादू न हम, वो मोमिनों से पुकार पुकार कर कहेंगे, अलम नकुम माकुम, कि हम तुम्हारे साथ नहीं थे, तुम्हारी तो थे, इसी मुआशरे में रहते थे, कलमा गोते, हम भी नमाजें पढ़ते थे, रोजे रखते थे, हज जकात करते थे, तुम्हारे साथ शादी ब्याह रस्मों में थे, तुम्हारे दोस्त साथी थे, हम सब साथ तो रहते थे, तो आज क्यों इतने बेगाने बन गए हो? कालू बला, वो मोमिन जवाब देंगे, हाँ बात तो तुम सच कहते हो। अब ये है निफाक के चार मुख्तलिफ स्टेप, अगर आप इसको एंजॉय कर सके। पर यस, जो तुम हमारे साथ थे, और हो सकता है एक ही घर में रहते हैं, शौहर है, बीवी है, बच्चे हैं, लेकिन एक अंदर वाली चलफ चले गया जहां हवा है, दूसरा गर्मी पे रह गया, तो कहेंगे रहते तो साथ थे लेकिन बला, बल्कि यस वला किन्नकुम, लेकिन तुमने, फतन तुम अनफुसकुम, खुद अपने आप को फितने में डाला। इस पे बंद कर दे, पहला स्टेप कि इंसान खुद को फितने में डालता है। फिर वह तौर बस तुम इंतजार ही करते रहे, मौका प्रस्ती करते रहे, कब फायदा होता है इस्लाम को मानने का और कब नहीं। वर तब तुम, और तुम शक ही करते रहे, रैब था तुम्हारे दिलों में, और फिर बगरत कुम, और धोखे में डाल दिया तुमको, अलामानी यू, लंबी आरजुओं ने, हत्ता जामरुल्लाही, यहां तक कि अल्लाह का हुक्म आ गया, वगर्रकुम बिल्लाहिल गुरूर, और उस वक्त धोखा दे गया तुमको अल्लाह के साथ वो बड़ा धोखेबाज। कौन शैतान? आइए जरा इन स्टेप्स को देख लेते हैं, बहुत ही ज्यादा इंसान को अपनी फिक्र लगती। सबसे पहले क्या फतन तुमने खुद को फितने में डाला, और ये फितना कौन सा था? कि तुम मुसलमान तो बने, मुखलिस नहीं बने, कलमा तो पढ़ा, कलमे के तकाजे पूरे नहीं करे, ईमान और कुफर के बीच में लटकते रहे, तुम्हारी दिलचस्पियां कुफर से थी, तुम उनको फॉलो करते थे, तुम उनको रोल मॉडल समझते थे, और तुमने अपने दीन को वाकई फितनों में डाल दिया था, उनकी मर्जी का दीन पेश किया। बतौर बस तुम तरबुस अरबी जुबान में कहते हैं इंतजार करना और मौके की तलाश में ठहरना। जब कोई शख्स दो रास्तों में से किसी एक पर जाने का फैसला करता है ना, क्या करूं इधर जाऊं कि इधर जाऊं, फिर किधर मुंह करना है, तो इस कैफियत को वो तरबुस कहते थे। कभी गाड़ी चलाते वक्त आप भी सोचेंगे ना कि राइट लूं के लेफ्ट हूं, थोड़ी देर वहां खड़े होकर सोचते ना, तो ये है मौका परस्त लोग, इफ्स एंड बट्स में पढ़ने वाले, किया तो क्या फायदा होगा, ना किया तो क्या होगा, नहीं नहीं अभी नहीं। अल्लाह ताला यहां बता रहे हैं मुनाफिकीन ने कुफर और इस्लाम की कशमकश के इस दौर में, जब इस्लाम को उनकी जरूरत थी, कुफर के साथ वाजे तौर पे बाइकॉट था, लेकिन ना तो ये खुलकर कुफर का साथ देते थे क्योंकि लोग कहेंगे ये काफिर है, और ना पूरे इत्मीनान के साथ अपनी ताकत, अपना माल, अपनी औलादें, अपनी हिमायत इस्लाम पे लगा रहे थे। बस जगह पे बैठ के देखते थे, देखते हैं पलड़ा किसका भारी है। कभी इस्लाम गालिब होता दिखता ना तो उधर झुक जाते, फटाफट जाके कहते हैं हाँ बहुत अच्छे मुसलमान, हमें ये वो करना है। और कभी देखते कि कलमा पढ़ के सिर्फ मुसलमानों का साथ देना काफी है, उधर चलते और काफिरों को गालिब होता देखते तो जाके कहते यस वी नो दिस, वी आर वेरी लिबरल्स एंड लाइक दिस एंड दैट, तो ये तरबुस होता है। दूसरा दर्जा, शुरू में याद रखिए कि इस इंसान ईमान से मुनाफ़क़त की तरफ कैसे आता है, खुद फितनों में पड़ता है। अगर आपको डर है ना कि किसी ऐसी जगह पे रहकर आप फितने में पड़ जाएंगे जहां आप अपने नफ्स पे काबू नहीं पा सकते, तो छोड़ दीजिए वो जगह। लेकिन आपको यकीन है कि मेरे अंदर ईमान है, बल्कि मैं दूसरों की भी इसलाह करूंगा या करूंगी, तो अल्हम्दुलिल्लाह फिर आपको वो जगह नुकसान नहीं देती। फिर तरबुस, मौका परस्ती। आज जरा सोचिए मुसलमान क्या कर रहे हैं, फितनों में डले हुए। अल्लाह की पनाह, तरबुस है आज। मुसलमान मुल्क की मदद नहीं करता कि कहीं गैर मुस्लिम मुझसे नाराज ना हो जाए, क्या ये तरबुस नहीं है? वरतब, तुम आज भी शक है कि पता नहीं इस वक्त भी कोई इस्लाम को जान माल की जरूरत है कि नहीं, और गर्रत को मोला मानिश, फिर दुनिया खुबती है, छूटी उम्मीदें, कुछ ना करके सब कुछ मिल जाएगा देखना। आज बहुत सारे लोग यही सोचे बैठे हैं कि देखना कुछ ना करके जन्नत मिलनी है, इन्होंने खामखा जन्नत इतनी मुश्किल बना दी, मुझे उसका रास्ता आता है। इट्स वेरी सिंपल स्ट्रेट, तो जन्नत स्ट्रेट नहीं है, ज़िगज़ैग है, क्रिस क्रॉस है। लिहाजा जरूरत है इस बात की कि दो टोक फैसला हो, या इस्लाम के साथ या कुफर के साथ। ये जो बीच के मुसलमान होते हैं ना, जो खुद भी शक में पड़े दूसरों को डाला, ऐसे लोग शैतान के हाथों में तरने वाला बनते हैं। अल्लाह ताला ऐसे लोगों के बारे में क्या कहते हैं कि तुम शैतान के हाथों में आ गए। अगली आयत देखिएगा, फल यौम ला युखज़ु मिनकुम फिदिया, आज तुमसे कोई फिदिया नहीं लिया जाएगा। क्यामत के दिन जब अजाब देखेगा इंसान, तो कहेगा अल्लाह मेरा सारा माल ले ले, मेरी जान ले ले, मेरे बच्चे ले ले, बीवी ले ले, ये सब कुरान में मौजूद है। सूरत अब्बस में पढ़ ले और सूरत मारिज है या उससे पहले वाली सूरत में अल्लाह ताला ने साफ कह दिया, यौम यफिर्रुल मरु मिन अखी व उम्मीही व अभी, जिस दिन आदमी भाग रहा होगा बीवी से, बच्चों से, भाई से, बहन से, क्या कहेगा इनको ले लो मुझे छोड़ दो। तो अल्लाह ताला कहते हैं आज कोई तुम्हारे फिदिये में नहीं है, कोई रैनसम नहीं चलेगा। वला मिन अल्लज़ीना कफरू, और ना ही उन लोगों से जिन्होंने खुल्लम खुला कुफर किया। मा वाकुम नार, ठिकाना तुम्हारा आग है। हिया मौलाकुम, ये तुम्हारी मौला है। मौला कहते खबरगिरी करने ली, यानी बस आज जहन्नुम ही तुम्हारी टेक केयर करेगी, हम नहीं कर सकते। लिहाजा वबीसल मसीर, और कितना बुरा ठिकाना है। अब वो आयत आई है जो इस सूरत का क्लाइमेक्स है, अलम यानी लिल्लज़ीना आमनू, क्या अभी तक वो वक्त आया ही नहीं ईमान वालों के लिए। अंतक्ष कुलूबुहुम लिज़िक्रिल्लाह, कि उनके दिल अल्लाह के जिक्र से डर जाएं, नरम हो जाएं। वमा नज़ला मिनल हक, और उसके लिए जो उनके ऊपर हक हक से नाजिल हुआ, यानी क्या ईमान वालों के दिल अभी तक अल्लाह के जिक्र से पिघले नहीं है और दिल करदा हक के आगे झुके नहीं है। खुद से पूछिए, आपने फुजैल बिन इयाज का नाम सुना होगा, बहुत बड़े बुजुर्ग गुजरे हैं। उनके वाकयात में आता है कि वो पहले चोरी चकारी करते थे, चोरी की नीयत से किसी घर की दीवार फलांगी तो घर के अंदर से आवाज आ रही थी, और कोई कुरान पढ़ रहा था और उसमें आयत पढ़ रहा था, अलम यानी लिल्लज़ीना आमनु, क्या भी ईमान वालों के लिए वो वक्त नहीं आया कि उनके दिल अल्लाह की याद से पिघले। तो वहां खड़े होकर फिर रोए कि मैं कितना बदबख्त हूँ, वो शख्स कुरान पढ़ रहा है अंदर और मैं चोरी करने आया हूँ। वहां खड़े होके कहे अल्लाह वो वक्त आ गया, अल्लाह वो वक्त आ गया, पलटे किसी मदरसे में गए, दीन सीखा और बाद में बहुत बड़े बुजुर्ग बने। तो ये कोई घड़ी होती है साथियों, यकीन करें, ये कुरान पढ़ना भी कोई नहीं फायदा देगा अगर दिल ना खुला। और जब कुरान सुने और उस वक्त दिल खुले ना, तो उस लम्हे को कैद कर ले, स्नैपशॉट ले ले उसका, सीज कर ले। ये दिल बार बार नहीं खुलते, और जब पहली बार कुरान सुने और फिर जो दिल खुलता है उसके बाद तो बात ही और है। जब हम पहली दफा कोई आयत सुने और हमारे दिल को छू जाए, तो उसके बाद फिर हम उसकी खोज में लगते हैं। आप सुना रही थी ना आपको एक दुआ, रब्बी औज़ेनी अनशकुर नेमतक अल्लती, ये कहती है ये वक्त मुझे उस दुआ ने अट्रैक्ट किया जब दीन का कोई शुगल भी नहीं था। बाद में सुना थी कि अगर इनको फायदा हो किसी चीज से, लेकिन इन्होंने वो दुआ याद कर ली और मतलब कोई नहीं पता था, यही सोच रही थी कि बस ये अच्छी चीज है, और ये तक नहीं पता कि इसको ऐसा दुआ भी पढ़ना है, इतनी लाइलमी थी ना। लेकिन आज वो दुआ जब पढ़े कि रब औज़ेन या नश्कुर नेमत कल्लत या नम तालिया वाला वाली दैया वनाम अला साल हंतर दाहू, तो दिल मोहब्बत से भरता है ना। तो आज आप और मैं इस सारी चीजों को सामने रख के सोचें, आपको क्या लगता है आज मुसलमानों के दिल सख्त हैं कि नरम है? अल्लाह ताला कहते हैं इस किताब को कबूल करो, ये हक है। वला यकूनु कल्लज़ीना, और मत हो जाओ उन लोगों की तरह जो ऊतुल किताब है, जो किताब दिए गए अहले किताब। अल्लाह कहते हैं मुस्लिम्स डोंट बी लाइक ज्यूज और क्रिश्चियंस, जिनको पहले किताब दी गई। किताब उनको मिली थी, कौन सी मिली थी हम सबको पता है, तौरात और इंजील। फिर क्या हुआ, फताल अलैहिम अलमद, फिर लंबी हो गई उनके ऊपर मुद्दत, यानी जब एक लंबा अरसा गुजर जाता है ना कुरान पढ़ते पढ़ाते, आलिम मुफ्ती और फुला और फुला इतनी डिग्रियां, फिर कोई नहीं रोना आता कुरान पढ़ के, फिर आदी हो जाते, यूज हो जाते हैं। पहली दफा कोई सुने तो रोएंगे, जैसे बाज लोग पहली दफा कोई गाना सुनते हैं तो रोते हैं, फिर आदत हो जाती, फिर रोना भी नहीं आता। बास लोगों का हाल क्या है कि कुरान के साथ दिल लंबा हो, जैसे आते मुसलमान जद्दी पुश्ती मुस्लिम है ना, तो ये आयतें हमें रुलाती हैं, कोई असर होता है हमारे दिल पे? ये आयतें अभी हमने पारा पूरा सुना होगा तरावी में, कितना को असर कितनों पे हुआ, इल्ला माशाल्लाह उसी पे होता होगा जिसको समझ आती है। तो कहा जब तवील अरसा गुजर जाता है ना, तो फकसत कुलूबहुम, तो उनके दिल सख्त हो गए, फिर दिल सख्त हो जाते हैं। वल्लाह इस वक्त मुसलमानों के दिल सख्त हुए हैं, पूरी दुनिया में आग लगी हुई है, और हम कहते हैं शादी कैसी होगी, रस्में कैसी होंगी, दुल्हन का जोड़ा कैसा होगा, कपड़े कैसे कैसे कैसे। ये सब हम तब करते जब पूरी दुनिया पे यो अमन और चैन आ चुका था, काम इतना और हमें आराम चाहिए, हमें नींद आ रही है। क्यों हमें वो चीखें नहीं सुनती जो इस वक्त इस्लाम की चल रही है? इस वक्त इस्लाम रो रहा है वल्लाह। और ये जो हम नेकी के नाम पे नमाज रोजा उमरे स्काफ और समझे कि तरावी पढ़ते हैं, ये तो आप और मैं आप करते हैं, अपने लिए करते हैं। आपने भी 8 तरावी पढ़ी, किसको फायदा होगा? इंशाल्लाह आपको होगा, ठीक है। तरावियों का असर अगर दिल पे और जो कुरान उसमें पढ़ा तो उससे शख्सियात डिवेलप हुई तो बहुत अच्छी बात है। लेकिन आज वाकई देखा जाए तो मुसलमानों का हाल है, जिस तरह आप कह सकते हैं कि आज इस्लाम का स्टॉक चढ़ा हुआ है, अन करीब गिर जाएगा। अब बिजनेस आपने देखा होगा, लोग शेयर्स खरीदते हैं, कभी उसका रेट कम होता है, कभी ज्यादा होता है। अल्लाह ताला कह रहे हैं कि आज मुसलमानों के दिल चूंकि सख्त हैं, बहुत थोड़े लोग हैं जो वाकई इस्लाम की खिदमत के जज्बे के साथ जी रहे हैं दुनिया में। तुम क्या करो, इस वक्त अपना हिस्सा डाल लो, सस्ता हुआ वह सोना खरीद लो, क्योंकि महंगा हो जाएगा अन करीब तो बेच के करोड़पति हो जाना। जिस तरह सोना सस्ता होता है ना, इस वक्त इस्लाम सस्ता हुआ है। और याद रखिए फताल अलैहि मुलामत, ये तो इतनी बड़ी सजा है कि अल्लाह की बना। आप फ्रिज में रखे हुए गोश्त को जहन में लाए, गोश्त को जब आपने गलाना होता है तो क्या करते हैं, डाल के उसमें खोल के चूल्हे पे पकाना रख देंगे ना, नहीं पकेगा सही, जल्दी पकाना। आप क्या करते हैं, गोश्त को पहले सिरका लगा देंगे, नमक मिर्च लगा के खूब मैरिनेट करके रखेंगे, फिर नीचे आग जलाएंगे, फिर हल्की आंच पे उसको दम पे दे देंगे, जल्दी गल जाएगा। और कभी आप गोश्त को ठंडा करें फिर गर्म करें, इमेजिन करें आपके फ्रीजर में गोश्त था, आप कहते हैं चले गोश्त बनाती हूँ, फ्रीजर से निकाल दिया, 2-4 घंटे में था हो गया, फिर कहते नहीं ये नहीं बनाती, चलो आज सब्जी बनाते हैं, फिर पकड़े उसको फ्रीजर में डाल दें, 2 दिन बाद निकालेंगे ना वो पत्थर बन चुका होगा, पहले तो कुछ सॉफ्ट था अब वो पत्थर का हो गया होगा। आइसक्रीम कोई देख ले, पहले कितनी सॉफ्ट होती है, एक दफा मेल्ट होने के बाद फ्रीजर में रखेंगे पत्थर होती है, चम्मच टूट जाती है वो नहीं टूटती। इसी तरह हमारे दिलों का हाल है। अब मैं जो बात कहने लगी ये बड़े हौसले से सुनने वाली है, रमजान में दिल थौ हुए हैं, रमजान के बाद ये फिर ठंडे कर देंगे हम, और फिर अगले रमजान तक कसत को लूगो। जब दिल की ये कैफियत हो ना, कभी गर्म कभी ठंडा, कभी गर्म कभी ठंडा, ऐसे गोश्त में तो जर्म्स पैदा हो जाते हैं। डॉक्टर कहते हैं एक दफा अगर कोई गोश्त पिघला पिघल गए, कोई भी चीज पिघल गई, इसको दोबारा ना फ्रीजर में रखो, ये कहते हैं ना। आज उम्मते मुस्लिमा का यही हाल है, वी आर सीजनल मुस्लिम्स, कभी हम बहुत गर्म है तो कभी हम बहुत ठंडे हैं, जोश और जज्बे। सहाबा और हमारे ईमान में ये बहुत बड़ा फर्क है कि वो 24/7 मुस्लिम्स थे, उनके इस्लाम में ये नहीं थी कि कब और कैसे, बस वो मुस्लिम थे ऑल टाइम मुस्लिम। वला तमुतुन्ना इल्ला वअंतुम मुस्लिमून, और रमजान में भी मुस्लिम थे, वो बाद में भी मुस्लिम रहते थे, वो उम्रे पे भी जाते थे तो मुस्लिम थे, तो हज पे भी मुस्लिम थे। हाँ वो वेकेशन पैकेज पे अगर लॉस वेगस जाते थे तो भी मुस्लिम ही रहते थे, और नियाग्रा फॉल में जाते थे तो मुस्लिम ही रहते थे, और वो डिज्नी वर्ल्ड में जाते थे तो मुस्लिम ही रहते थे, और मक्का में भी जाते थे तो उनको अपने हाल होलियों में तब्दीली नहीं करनी पड़ती थी। उनके दो तरह के रंग रूप नहीं थे कि ये इधर के तो ये उधर के, ये इस मस्जिद में जाने का होलिया तो ये डॉक्टर की अपॉइंटमेंट का, तो ये वेस्टर्न क्लोदिंग है, तो ये नहीं था उनमें। वो चूंकि एक ही रूम टेम्परेचर पे रहते थे, बहुत सॉफ्ट थे माशाल्लाह, एब्जॉर्प्शन होती है। फ्रेश गोश्त को देखिए कितना अच्छा होता है, कभी ईद के गोश्त को पका के खाएं उसकी लज्जत ही और है। तो जब खाने हमारे ठंडे गर्म है ना, वो पहले पकाते हैं, फिर ठंडा करते हैं, फिर हम लाते हैं, फिर आने में पिघल जाता है, फिर फ्रीजरों में रखते हैं, फिर निकालते हैं, तो जिस तरह का हम खाते हैं ना, आज दिलों का भी खाल यही है, आज हकीकत यही है। जरूरत इस बात की कि इस कुरान के जरिए दिलों को नरम किया जाए। मैं अक्सर साथियों से ये कहती हूँ कि जब आप कुरान पढ़ रहे होते हैं ना, जैसे आप इस वक्त सुन रहे हैं, तो आपके दिल पिघले हुए हैं, नरम है ना, दिल करता है बस इस कमरे से निकले, सारी दुनिया को दिखा दे हम मुसलमान हैं। लेकिन बाहर जाने के बाद थोड़े थोड़े जज्बे ठंडे होते हैं, घर जाने तक हो सकता है सो ही जाए। चीज नरम हो ना, उसको मोल्ड कर ले, जैसे मोमबत्ती है, कैंडल है, आप जलाते, सीधी मोमबत्ती थी आपने यहां जला दी, थोड़ी देर चलते चलते वो यूं झुक गई, और आप कहते हैं बुझा दो, बुझाएंगे ना तो वो यूं ही हो जाएगी, वो झुकी होगी। कुरान की महफिल में, तरावियों में, मैं बार बार फिर कहूंगी, जहां भी आप कुरान सुनते हैं, उस वक्त जो हमारा पोस्चर, जो हमारा हाल हुलिया, और जो हमारी टॉकिंग शॉकिंग और बातें और मस्जिदों का रंग रूप होता है, वो पूरी उम्मत पे छा जाता है। अगर अल्लाह की मस्जिद में आके हमारे दिल नरम ना हो, और हम बच्चों को ना अदब सिखाएं, और खुद ना सीखें, और उधर कुरान चल रहा, पीछे वो सिस्टर जिनको नमाज नहीं पढ़नी वो बैठ के बातें करती रहे, और चिट चैट आपके हमारे बच्चे स्क्रीनों पे, फोन पे खेलते रहे, मस्जिदों में अंदर नमाजें दुआएं हो रही हैं और वो बाहर खड़े चिट चैट कर रहे हैं, तो याद रखिए फसत कुलूब हो। इस मजलिस में जो दिल की कैफियत है ना, यही बाहर होगी। ये तो जगह है मस्जिदें और मदरसे और रमजान और उमरा और हज। आज सारी उम्मत जो है ये मशीनों की हुकूमत से दिल मुर्दा हो गए। आप अपने बच्चों को लाएं मस्जिदों में, लेकिन ये हथियार उनके हाथों से छुड़वा के लाएं, अल्लाह से मिलने आ रहे हैं वो इधर। और अगर मस्जिद में, इस रमजान में मैंने मस्जिद में इमाम साहब को माइक पे आके कहते हुए सुना कि प्लीज टेक केयर ऑफ योर किड्स, आपके बच्चे पीछे बैठे हुए फोन पे क्या कुछ कर रहे हैं। ये नहीं बचेगा इस्लाम अगर हमने इस तरह की ठंडी और सर्द नस्लें पैदा की, और आज चूंकि हम खुद सर्द हैं तो हमें अपनी नस्लों की काफी फिक्र, फिक्र तो बहुत है अल्हम्दुलिल्लाह, ये तो मैं पूरे यकीन से कह सकती हूँ। वेस्ट में रहने वाली माँ जितना अपने बच्चे के लिए तड़प रही है और वो कोशिश कर रही है, वो तो हमारे मुस्लिम मुल्कों में भी नहीं है, लेकिन नतायज नहीं निकल रहे, क्योंकि सारा माहौल तो परवर्ट करने वाला है। आप क्या कर लेंगे एक सैटरडे या संडे स्कूल में बच्चे को भेज के? पूरा हफ्ता तो वो तीन सीखता है, एक आप चौथा सिखा देते हैं, उनके तो तीन है, इनका एक है, आज मुसलमानों के चार खुदा बने हुए हैं। वो ट्रिनिटी को मानेंगे, वो खुदा को मानते हैं, हम कहते नहीं हम खुद को मानते हैं, पांचवा हम अपना भी शामिल कर लेते हैं। देखिए ये दर्द की बात है, रस्मी नेकियां करने से अगर मुसलमान बचते ना, तो हलाकू हान के दौर के मुसलमान बच जाते, बगदाद के मुसलमान बच जाते। लेकिन जिन्होंने हिस्ट्री पढ़ी है वो जानते हैं, उलमा की खोपड़ियों का मीनार बनाया था उसने, सबसे पहले उसने दीनदारों को आके मारा था, और वो मुसलमानों का विरसा किताब में जिसमें अल्लाह का दीन लिखा हुआ था, उसको दजला और फरात में डाल दिया था, कई दिन तक उसकी स्याही की वजह से वो काला हो गया। क्यों? कहा कि ये किताबें जब पढ़ते नहीं हो तो मारो इनको। ये सर जब दीन सीख के फकसत कुलूबहुम हो जाए, दिल जब दीन वालों के सख्त हो जाते हैं ना, तो फिर दुश्मन आते हैं। उसने कहा कि अगर तुम्हारे दिलों में नरमी आई होती ना इस कुरान को पढ़ के, तो आज मैं तुम्हारे साथ ये हाल ना करता। मस्जिदों को अस्तबल बना दिया, लाइब्रेरियों में घोड़े बांध दिए, क्योंकि जरूरत ही नहीं, जब पढ़ते नहीं थे इन किताबों को तो अल्लाह ने कहा जाओ लाइन कफर तुम इन नजाविला शदीद, लिहाजा उन्होंने मरवा दिया। और एक खलीफा था मुसलमानों का, जब दुनियादार हो गया, दुश्मन अल्लाह ने भेजे गालिब हो गए, दुश्मन ने उसके सामने खाने के वक्त में थाल में हीरे मोती डाल के पेश किए, ऊपर से ढक दिए, भूखा था, खाने लगा, देखा हीरे मोती चांदी, कहने लगा ये क्या, ये मैं खाऊं? خلیفہ، کاش یہ بات تجھے اس وقت پتہ چلتی جب تو حکمران تھا، جب تم مسلمان حکمران دنیا دار اور سخت ہو جاتے ہو تو ہم جیسے دشمن تم پہ غالب آتے ہیں. سونے چاندی کی محبت نے دلوں کو سخت کر دیا. وہ کثیر منہم فاسقون، اور بہت سارے ان میں سے فاسق ہیں. اس وقت ضرورت ہے اپنی سرکشیوں کو ہمیں سمجھنے کی. جو بندگی کے نقش تھے نا، آج ہماری سرکشیوں نے وہ دھندلے کر دیے. کیا کریں، آؤ پھر سجدے میں گریں، لوہے جبین تازہ کریں. اس وقت ہمیں اپنے سر سجدوں میں رکھ کر مسجدوں میں، تراویوں میں اور لیلۃ القدر میں جو دعائیں کرنے کی ضرورت ہے وہ یہ ہے کہ اللہ ہمارے دل کی سختی دور کر دے. اواب بنو، وقت لگاؤ، اللہ کے دین کو پھیلاؤ، لوگوں کو دکھاؤ کہ یہ قرآن کتنی خوبصورت چیز ہے. اب سوال پیدا ہوتا ہے کون سی چیز آنے نہیں دیتی، تو اگلی آیتوں میں اس کا جواب ہے. اعلموا ان اللہ یحیی الارض بعد موتہا، خوب جان لو کہ اللہ بے شک زندہ کرتا ہے زمین کو اس کی موت کے بعد. قد بینا لکم الآیات لعلکم تعقلون، بے شک ہم نے بیان کر دی تمہارے لیے آیتیں تاکہ تم عقل سے کام لو. کیا بتا دیا؟ کہ زمین بھی مردہ ہوتی ہے نا کچھ مہینے، پھر فصل اگتی ہے تو وہ سبز ہو جاتی ہے. اسی طرح اللہ مردہ قوموں کو زندہ کرے گا. آپ کے اور میرے لیے خوشخبری ہے اس میں کہ مسلمانوں پہ یہ سیاہ دور ہمیشہ نہیں رہے گا. انشاءاللہ مسلمانوں پہ اب بہار آنے والی ہے، کیونکہ اب مسجدوں میں آپ کو کالی داڑھیوں والے سفید داڑھیوں والوں سے زیادہ دکھتے ہیں. اب ہماری یوتھ زندہ ہو رہی ہے. جیسے بنی اسرائیل 40 سال کے دھکے کھا کے بچ گئے تھے نا، وہ تو 40 سال میں ٹھیک ہو گئے تھے، ہمیں 400 سال لگے ہیں اور ابھی بھی وقت لگ رہا ہے، لیکن انشاءاللہ وقت آئے گا. تو زمین کی مردگی سے قوموں کے زندہ ہونے کو سوچو. تو لہٰذا اب آخری حصہ شروع ہو رہا ہے سورت کا. ان المصدقین والمصدقات، بے شک صدقہ کرنے والے مرد اور صدقہ کرنے والی عورتیں. الگ کیوں کہا؟ ہم کہتے صدقہ وہ تو میاں صاحب دیں گے، زکات میرے زیور کیوں میاں ہی دیں گے. ہر کام عورت خود کرتی ہے، اور جب نیکی کی کو بات آتی کہتے میاں کرے، ان کو شوق ہی نہیں، وہ کرنے ہی نہیں دیتے، ان کو پسند نہیں. اور میں تو اتنی پیار فرما بردار بیوی ہوں، میاں سے پوچھے بغیر آج تک میں نے کچھ کیا ہی نہیں ہے. نہیں، عورت بھی کرے گی مرد بھی کرے گا. اور مردوں کا منہ مت دیکھیں، ان کو اپنا کام کرنے دو. ازواج مطہرات میں کچھ ایسی تھی کہ جو صرف اس لیے محنت کر کے کچھ کماتی تاکہ اس کو صدقہ کرتے، اور صحابیات بھی ایسی تھی. تو عورت کو اس کی ذمہ داری سکھائی گئی اور مرد کو اس کی سکھائی گئی. فرمایا وقرض اللہ قرضاً حسنا، اور جنہوں نے اللہ کو قرض حسن دیا. آپ نے دیے کبھی اللہ کو قرض حسن؟ پھر بہت بڑی آنر سے محروم ہے. قرض حسن کیا ہوتا ہے؟ اللہ اس کو اپنے ذمہ لیتا ہے. اللہ کے دین کو پھیلانے پہ جو مال لگتا ہے، ایفرٹ لگتی ہے، وقت لگتا ہے، صحت لگتی ہے، جوانی لگتی ہے، اللہ کہتا ہے یہ میرے اکاؤنٹ میں جا رہا ہے. کیا کروں گا؟ یضاعف لہم، میں ان کے لیے اس کو کئی گنا کروں. ملٹی پلائی کا معنی ہے یضاعف میں، دگنا نہیں، کئی گنا ملٹی پلائی کروں گا. ولہم اجر کریم، اور ان کے لیے اجر کریم ہے. یعنی اللہ کہتے ہیں تم قیامت کے دن یا جنت میں جب جاؤ گے، میرے سے گن گن کے ان لمحوں کا، ان منٹوں کی پہ لے لینا، ان گھنٹوں کی پہ لے لینا جو تم نے صرف اور صرف میری رضا کے لیے لگایا تھا. ہم نہیں گن سکتے، اللہ گن رہا. اس کے پاس بہت اچھے اچھے سافٹ ویئرز ہیں جس میں وہ ہمارے مال اور ہمارے وقت اور ہماری ایفرٹس کو لگا رہا ہے، اور مال بھی لگا رہا ہے اس میں، اور جذبے لگا رہا ہے. کتنے جذبے قربان کرتے ہیں پھر اللہ کا دین پھیلتا ہے، کوئی ایسے تھوڑی ہے. کتنی نیند قربان کی، کتنا وقت کیا، اللہ تعالیٰ کہتے ہیں یہ سب کچھ تمہیں دوں گا، اور یہ سارا کچھ میرے ذمہ لکھا میں نے، تمہارا فکر نہیں کرو. اور اجر کریم کے کہ جس دل سے تم نے دیا میں اس سے بھی بڑھ کے تمہیں دوں گا. والذین آمنوا باللہ، اور جو لوگ ایمان لائے اللہ پر، ورسلہ، اور اس کے رسولوں پر، اولئک، یہی لوگ ہیں، ہم الصدیقون، وہی سچے، والشہداء، اور شہید، عند ربہم، اپنے رب کے پاس. نوٹ کیجئے گا کہ وہ لوگ سچے بھی ہیں اور شہید بھی ہیں اپنے رب کے پاس. یہ کون سے شہید ہیں؟ جو ہم سوچتے ہیں اللہ کے راستے میں فوت ہو گئے، یہی کانسیپٹ ہے ہمارا، حالانکہ یہ دھوری بات. سب سے پہلے بندہ دنیا میں زندگی میں شہید ہوتا ہے، اور وہ کون سے؟ شہادت حق کی گواہیاں دیتے ہوئے، دین کو غالب کرنے کی کوششیں کرنے والا، شہید ہوتا ہے. زندگی جب اس کام سے گزرتی ہے نا تو اللہ کے حکم سے پھر اللہ تعالیٰ موت بھی دے دیتا ہے. یہ جو موت آتی ہے نا شہادت کی, یہ تو بہت چھوٹی چیز ہے, وہ تو چند لمحے کی بات ہے نا. جن کی زندگی اللہ کے دین کو پھیلانے میں اور اللہ کے دین کی خدمت میں گزرتی ہے نا, ان کے لیے زندگی بھی اتنی خوبصورت ہو جاتی ہے جتنی لوگوں کے لیے شاید کبھی دنیا کی کوئی چیز خوبصورت نہ ہو. تو اس میں کیا بتا دیا اللہ تعالیٰ نے مجھے اور آپ کو کہ زندگی میں تم اپنے اس ذمے کو پورا کرو. آپ دیکھیے کہ وہ دور جو اللہ کے نبی کے دور میں اسلام پر تھا نا, آج بھی وہی ہے. صحابہ نے جو کام کیے تھے نا, جو اس کا اجر تھا, میں کوئی بڑی بات نہیں کہتی, نہ کسی کو کہنے کا حق ہے, صرف اندازے کرتے ہیں ہم لوگ. اور وہ کہتے ہیں نا کہ وقت کی نبض پہ ہاتھ رکھتے ہوئے بات کرتے ہیں, جو صحابہ کے دور میں اسلام پہ خرچ کرنے کا اجر تھا نا, وقت مال دینے کے ایفرٹس کا, آج بھی بالکل وہی وقت آ چکا ہے. جیسے اسلام اس وقت مفلس تھا, گجتین تھا, وہ شعر بھی ہے نا کہ وہی دین جو بڑی شان سے نکلا تھا, بڑی شان تھی اسلام کی, آج وہی پردیس میں غریب الغربا ہے. جس کو موقع ملتا ہے وہ اسلام کو بات کر کے ہی جاتا ہے. حتیٰ کہ میں کسی کی بات سن رہی تھی تو باہر گئے تو کسی وجہ سے کسی نے ویسے ہی کوئی پوائنٹ آؤٹ کیا, کوئی اچھی بات کی, تو وہ کہتی میں گھبرا گئی, میں نے کوئی بات تو نہیں پہننا, وہ جو مجھے اسلام کے لیے کچھ گیا, ایسے دل پہ خیال آ گیا. بعد میں چلا نہیں, تمہیں اسلام پہ نہیں, انہوں نے کوئی اس نے اور کوئی بات کی. لیکن یہ خوف جو ہے نا مسلمانوں پہ, آج اس کو دور کرنے کی ضرورت ہے. صلح حدیبیہ کا زمانہ تھا سن 6 ہجری کا, جب مسلمانوں کی کافروں کے ساتھ نیگوسیشن چل رہی تھی, تو اللہ کے نبی صلی اللہ علیہ وسلم نے فرمایا کہ لوگوں, ان قریب وہ وقت آنے والا ہے کہ وہ لوگ پہاڑ کے برابر خرچ کریں گے, مگر تمہارے رتل, چھوٹا جیسے چھٹانگ کہہ لیں, تمہارے رتل کے برابر بھی وہ نہیں ہوگا. کیوں؟ کہ مشکل حالات میں صحابہ نے خرچ کیا. آپ دیکھیے ابو بکر کا کتنا نام آتا ہے, تبوک میں سارے گھر کا سامان دیا, سنا ہوا نا واقعہ. ہجرت کے موقع پہ کیا کر کے گئے تھے آپ کو کس کو پتا ہے؟ سارے مکہ سے ہجرت کر چکے ہیں, زیادہ لوگ تھوڑے رہ گئے تھے. ابو بکر بھی انتظار میں تھے کہ اللہ کے نبی جب مجھے اجازت دیں تب جاؤں گا, لیکن اللہ کبھی ابو بکر کو تنہا نہیں چھوڑتے تھے, ہمیشہ نبی کا ساتھ ہے. اور وہی ہوا, جب اللہ کے نبی کو ہجرت کی اجازت ملی, اپنے گھر سے نکلے تو ابو بکر کے گھر آ گئے, کہا دروازہ بند کرو, بند کر دیا, کہا ادھر سے لوگوں کو ہٹاؤ. کہا اللہ کے نبی اب میں ہوں یا آپ کے گھر والے؟ عائشہ تھی. کہا اچھا, چلے ابو بکر اجازت مل گئی ہے ہجرت کی. سچی اللہ کے نبی مجھے بھی ملی ہے؟ ہاں ابو بکر آپ میرے ساتھ جائیں گے. تو ابو بکر سٹارٹ کرائنگ, رونے لگے. حضرت عائشہ کہتی ہیں میں نے اگر اپنے باپ کو اس وقت روتے نہ دیکھا ہوتا تو میں کبھی نہ مانتی کہ کوئی خوشی سے بھی رو پڑتا. کس بات کی خوشی تھی ابو بکر کو؟ کوئی وہ ورلڈ ٹور پہ جا رہے تھے, کوئی سیر و تفریح کا موقع تھا, جان ہتھیلی پہ, دشمن پیچھے, 100 اونٹوں کی قیمت, زندہ مردہ کسی کو پکڑ لو. لیکن ابو بکر خوشیاں منا رہے, کہ اللہ کے نبی میں نے سارا انتظام کیا ہوا ہے. آج بھی اللہ ایسے دین والے پیارے ساتھی رکھتا ہے کہ جو پہلے ساری کوششیں کر کے بیٹھے ہوتے ہیں. کہا اونٹنیاں باہر تیار ہیں, خوب چارہ کھلاتا ہوں, اس کو کھلوایا ہوں تاکہ ذرا سفر کی سہولتیں سہ لیں. اور اللہ کے نبی یہ کھانا بھی اور پانی بھی صاف ہے. ابو بکر نکل گئے. جب نکل کے گئے تو بیٹی پیچھے رہ گئی اسما, وہ کو ابھی اجازت نہیں تھی. ابو بکر کے جو باپ تھے ابو قحافہ ان کا نام تھا, وہ بلائنڈ تھے. کہنے کہ ابو بکر کدھر گیا؟ بیٹی نے کہا چلے گئے. یہ چلا گیا, مال کدھر چھوڑ گیا؟ بوڑھوں کو بڑا مال کا شوق ہوتا ہے, اگلی آیتیں آ رہی ہیں آپ دیکھیں گے بھی. آپ سب کو اپنے سسر اور باپ تو ضروری یاد آئیں گے. کہا کدھر گیا؟ یہ خود چلا گیا, مال تو نہیں ساتھ لے گیا, کیا چھوڑ گیا؟ دیکھیے حضرت, بعض کہتے ہیں اسما نے عقل مندی کی, بعض کہتے ہیں ابو بکر کو پتا تھا میرا باپ پوچھے گا. انہوں نے پتھر ایک لفافے میں ڈالے, تھیلے میں. کہا ابا یہ چھوڑ گئے, تو مطلب ٹول رہے ہیں. اب دیکھا پتھر ایسا, اس وقت میں سونے چاندی ہیرے اس طرح ہوتے. کہا اچھا چلو یہ چھوڑ گئے, پھر اچھا کر گیا, اس بیٹی سنبھال دو. یعنی ابو بکر اپنے گھر پتھر چھوڑ کے, سارا سامان باندھ کے, جو تھا پاس وہ کیش کراپ جو بھی صورت تھی لے کے چلے گئے کہ اسلام کو میرے مال کی ضرورت ہے. دیکھیں یہ بات چپکے سے کہیے, ابو بکر پہچان گئے تھے آج اسلام کو میرے مال کی ضرورت ہے. آج ہم نہیں پہچانتے, ہم یہ سرگوشی ہی نہیں سمجھتے, اس لیے ہم پٹ رہے ہیں. اللہ تعالیٰ کہتے ہیں بلا تلک بے عیدی کو ملا تہلو کا, لوگ اپنے آپ کو ہلاکت میں نہ ڈالو. سورہ بقرہ کی آیت آپ چاہیں بعد میں نمبر دے دوں گی, پیچھے جہاد کی بات ہے, جا اللہ کے راستے میں مال کی بات ہے. جب کوئی قوم اپنے اسلام کی کاز پہ مال لگانے سے زیادہ اپنی شادی بیاہ منگنی دعوت کھانے پمپ اینڈ شو گلیمر پہ خرچ کرتی ہے وہ ہلاک ہو جاتی ہے. دشمنوں کی نظر صرف ان مسلمانوں پہ ہوتی ہے جن کو اپنی جان اسلام سے پیاری ہوتی ہے. اور آپ پتہ ابو بکر کے پاس کتنا مال تھا؟ کروڑ پتی. آج کے دن دور میں آپ کہہ لیجئے کہ ملین ایرین, کیا میرا حال اس سے بھی اوپر تھے, بلین ایرین اور اس سے بھی اوپر. تبوک کے موقع پہ سارے گھر کا سامان جمع کیا لے گئے. باپ کہتا ہے میں دیکھ رہا تھا ابو بکر دیواروں کو ڈنڈے سے جھاڑ رہا ہے کہ کوئی جھریوں میں تو نہیں کوئی چیزیں لگی رہ گئی. لوگ چھپا دیتے تھے چھوٹی چھوٹی قیمتی چیزیں جھریوں میں کہ ابو بکر ایک ایک چیز نکال رہا کہ سب پکڑ کے اللہ کے نبی کے پاس جا رہا ہوں. کوئی ایک دن کی قربانی تو نہیں تھی ابو بکر کی. بدر سے لے کے تبوک تک ہر جنگ میں ابو بکر کا مال تھا. اور مکہ میں یہ جتنے غریب مسکین بلال اور آزاد ہوتے تھے حضرت عمر کی کمائی, ابو بکر کی کمائی تھی. 10-10 ہزار درہم پہ ایک ایک غلام کو آزاد کرتے تھے. تو باپ نے کہا کہ تو اتنے غلام آزاد کرتا ہے, کوئی گھر بھی لیا نوکر بناتے ہیں. کہا اللہ ابا جان میں اپنے لیے نہیں آزاد کرتا, میں ان کو اس لیے کرتا ہوں کہ ان کو اللہ کے راستے میں آزاد کروں, یہ نیکیاں کریں. اور آپ کو پتا کہ ابو بکر جب فوت ہوئے تو کیا چھوڑا؟ ابو بکر صرف ایک درہم چھوڑ کے گئے تھے اور اپنے بچوں کو وصیت کر کے گئے تھے کہ مجھے پرانی چادروں میں کفن دینا, نئی چادریں زندوں کے کام آئیں گی. اور پھر زیرے لب کرتے ہیں کہ یہ تو چلی جانی ہے, ابھی یہ تھوڑی دیر میں اتر جانی ہے, کیونکہ ان کو پتا تھا کہ ان کے لیے جنت کے کفن تیار ہیں. مجھے اور آپ کو کیوں نہیں آتی یہ نیکیاں, میرے دل میں کیوں نہیں خیال آتا؟ فقصت قلوبکم من بعد ذلک, دل سخت ہو جاتا ہے نا تو بندہ نیکیوں کے موقع پہ بہانے ڈھونڈتا ہے. جس وقت اللہ کے فیصلے ہوتے ہیں نا, ہمیں بھی سابقون الاولون میں کر دے اور مقربون میں کر دے, اس وقت تو ہم کئی بہانے کر کر کے گھر جا کے سوئے ہوتے ہیں. ہماری مجبوریاں بڑی ہیں, قرضوں کے بوجھ بھی تو اتنے ہیں, کریں کیا؟ کس نے کہا جان پہ بوجھ ڈالو, چادر دے کے پاؤں پہ لاؤ. ہمارے تو بڑے یہ سکھا گئے دینداروں کو تو پیچھے کر دے. آج امت مسلمہ کو وہ بات نہیں سمجھ آ رہی جو ابو بکر کو آ گئی تھی. اللہ کے نبی نے کہا میں نے سب کے احسانوں کا بدلہ اتار دیا ہے, نہیں اتار سکا تو ابو بکر کے احسانوں کا بدلہ میں نہیں اتار سکا. وجہ کیا؟ مشکل حالات میں نیکی کی. کبھی آپ نے یہ پوچھا کہ ابو بکر نے دیا کتنا تھا؟ کوئی ابو بکر کا گھر میرے آپ کے ہمارے آج کے گھروں جیسا نہیں تھا کہ ماشاءاللہ اس کو موو کرنے کے لیے کئی کنٹینر چاہیے ہوں. پرواہ آپ نے کتنا دیا, کس دل سے دیا. اور یہ بات چند مسلمان پوری دنیا پہ چھا گئے کیونکہ وہ اسٹرانگ ٹیم تھی. ان کو پتا تھا کہ اسلام اس وقت ان سے کیا مانگتا ہے. آج اب بلین ہے, بلین ہے, 1 بلین سے زائد مسلمان ہیں دنیا میں آج. ان کو فطرت کے یہ اشارے نہیں سمجھ آ رہے, اس لیے ہم نے اللہ کی مدد دور کی بھی ہے. اگر آج ہم ابو بکر عمر عثمان عبد الرحمن بن عوف جیسا دل لے کر آ جائیں اور ایک دفعہ ہم اسلام کے نام پہ ساری چیزوں کو پیچھے کر دیں کہ پہلے یہ قرضے اتارو, ہمیں کسی کی ایڈ نہیں لینی, ہم تم سے نہیں ڈرتے, پھر دیکھیے ذرا کافر آپ سے کیسے ڈرتے ہیں. جن سے کھاتے ہیں لے کر ان سے کی باتیں تو ماننی پڑتی ہیں. تو لہذا اللہ تعالیٰ نے یہاں یہ بات کہہ دی کہ وَقْرَضُوا اللَّهَ قَرْضًا حَسَنًا يُضَاعَفْ لَهُمْ وَلَهُمْ أَجْرٌ كَرِيمٌ والذین آمنوا باللہ ورسلہ, یہی لوگ جو ایمان لے اللہ اور اس کے رسولوں پہ, اولئک هم الصدیقون. اور آپ کو تو ابو بکر کا لقب کیا تھا؟ صدیق تھے. یہ ہیں سچے لوگ. اور آپ یہ بھی یاد رکھیے کہ نبوت کے بعد جو عام امتی ہیں نا, اس میں سب سے اوپر کا درجہ صدیقیت کا ہے. آج بھی صدیقیت کا درجہ مل سکتا ہے ان لوگوں کو جو ابو بکر صدیق جیسے وصف پیدا کرے. آج دنیا کو نہیں پتا چلے گا اللہ کے ہم مقام لکھا ہوا ہے. بس شہدا, اور شہدا کس کا نام لکھا ہوا ہے آپ کا تھا؟ شہید کون تھے؟ عمر تھے. ان کی کہانی بیان کروں گی تو پھر تو اور آگے چلے جائیں گے. کبھی پڑھ لیجئے, سن لیجئے عمر فاروق کیا تھے, انہوں نے اسلام کو کیا دیا. اگر ابو بکر نے مال دیا نا تو عمر نے اپنا آپ دیا, جرت دی ہے, آنکھوں میں آنکھیں ڈال کے کفر کو دیکھا. لوگ اب عمر کے مسلمان ہونے کے بعد کانپنے لگ گئے تھے. آج وہ کردار جس کو دیکھ کر شیطان بھاگ جائے. فرمائندہ ربہم, رب کے پاس ان کے بڑے درجے, لہم اجرہم, ان کا اجر ہے. کن کے پاس؟ اللہ کے پاس ہے. وَنُورُهُمْ، اور ان کا نور. وَالَّذِينَ كَفَرُوا وَكَذَّبُوا بِآيَاتِنَا، اس کے برعکس جن لوگوں نے کفر کیا اور ہماری آیتوں کو جھٹلایا، اولئک اصحاب الجحیم، وہ جہنم کے ساتھی ہیں. اب آخری ضرب ہے آیت 20، دیکھیے گا، اس میں آپ کو زندگی کے مختلف مرحلے دکھیں گے. اعلمو، خوب جان لو، علم حاصل کرو. آیتوں کو دیکھیں ذرا، علم کی شان، علم سے ہی یہ پتا چلتا کیا. انما الحیات الدنیا، بے شک یہ دنیا کی زندگی کون سی؟ جس وقت میری اور آپ کی گزر رہی ہے. لائبن، کھیل ہے، پہلا درجہ. ولہون، اور لہو ہے، دل لگی. وزینتن، اور ظاہری ٹیپ ٹاپ. وتفاخرم بینکم، اور تمہارے ایک دوسرے پر فخر جتلانا. وتکاثرم فی الاموال والاولاد، اور مال اور اولاد میں ایک دوسرے پر کثرت رکھنا. یہ پانچ سٹیپس ہیں. اصل میں وجہ بتا دی گئی کہ کیوں اسلام کے لیے وقت نہیں بچتا، مال نہیں بچتا، جذبے نہیں بچتے، کیونکہ دنیا کی پٹی آنکھوں پہ پڑ گئی. کیسے؟ پہلی بات ہے کہ دنیا کی زندگی کو کھیل کہا. کھیل کب پیارا ہوتا ہے؟ بچپن میں. بچوں کو کھیل پیارا ہوتا ہے، ہر چیز میں کھیل. آپ نہلانے بیٹھے وہ کھیلنے لگ جائیں گے، آپ کھانا دیتے ہیں وہ چمچ سے کھیلنے لگ جائیں گے. کھیل کھیل کھیل. پہلے بچے معصوم کھیل کھیلتے تھے، آج کل کے تم کے کھیل بھی بڑے خوفناک ہیں. پھر آپ دیکھیے کہ بچوں کے دل میں مال کی محبت نہیں ہوتی. آپ کہتے $100 کا لائی ہوں گفٹ، اس کو کیا لگے؟ اس کو آپ کے گھر کچن کے برتن چاہیے، ٹینڈے ٹوٹے پلیٹے چمچیاں کھول کے وہ روز آپ کی الماریاں ٹھیک کر رہے ہوتے ہیں. آپ کہتے ہیں اس کو، آپ اس کو اتنا مہنگا کھلونا لاتے ہیں وہ توڑ پھوڑ کے دیکھتے ہیں اس میں کیا، آپ روتے ہیں. بھائی $100 کا تھا، اس کو کیا لگے؟ وہ پرائس لیس ہے ان کو، بس وہ ایک اسمائل منہ میں سے رال گرتی بھی دکھا رہے ہیں آپ کو، مجھے لالی پاپ دے دو، مجھے پیسے نہیں چاہیے. ہے نا معصوم؟ بچپن میں انسان کھیلتا ہی رہتا ہے. پھر تھوڑا سا بڑا ہوتا ہے تو لو شامل ہوتا ہے. لو کیا؟ دل لگی. کھیل کیا ہے اور بے مقصد چیزیں، تقابل آ جاتا ہے. نمبر گیم، تمہارے کتنے نمبر آئے، تم پاس ہوئے کہ نہیں، لوڈو کھیلی کون جیتا، کتنے کھلاڑی جیتے، کیا با... یعنی تھوڑا سا بندہ، اور آپ کہہ لیجئے کہ 11-12 سال کی عمر ہے، ساتھ ہی اس میں لغویات شامل ہو جاتی ہیں، جس کو لغویات کی بہن کہہ لیں، ایموشن آ کے، لڑکے کو لڑکیوں کا اور لڑکیوں کو لڑکوں کا خیال. اور اللہ معاف کرے، آج کل تو لڑکوں کو لڑکوں کا اور لڑکیوں کو لڑکیوں کا خیال آنے لگ گیا. اللہ سب کی دین ایمان کی حفاظت کرے. لیکن یہ دور بھی گزر جاتا ہے تو پھر زینا، 20s کی ایج، ہر چیز میں خوبصورتی، گھنٹوں شیشے کے آگے کھڑے رہتے دیکھتے ہیں، پھر آئینہ اچھا لگتا، پھر دل کرتا ہے آئینہ ایک جیب میں بھی ایک ہاتھ میں، سیل فون پہ. یہ فیس ٹائم کیا مصیبت آ گئی کہ آئینہ دیکھ لو، کہاں سے مانگو گے؟ گاڑی میں بھی دیکھ رہے ہیں کہیں شیشہ دکھا نہیں دکھا، تو کوئی اسٹیل کی پلیٹ دیکھی تو اس میں بھی منہ دیکھ رہے ہیں، سچتے رہتے ہیں، سنورتے ہی رہتے ہیں. اور جب زینت ہوتی ہے نا تو وہ دور ہوتا ہے جس میں شادی بیاہ، ہر چیز کی خوبصورتی، دلہن کا جوڑا، دلہن کی مسحری، گاڑی کیسی، گھر کیسا، یعنی ہر چیز میں خوبصورتی کا احساس ہوتا ہے، لکس کانشیس ہو جاتا ہے انسان. پھر اس کے بعد دیکھیے 30s کی ایج شروع ہو گئی، 30+، تفاخرم بینکم، فخر ہی فخر رہ جاتا ہے، کون سی گاڑی، کس برانڈ کی، اور لینڈ کروزر، اور پلا اور پلا دس اینڈ دیٹ. اور پھر آخر میں تکاثروں پہ لمبا لے، تیرے اتنی زمین ہے، بوڑھے بےچارے بیٹھ کے جائیداد کی سلپس ہی بناتے رہتے ہیں، ڈالر کا ریٹ کتنا یہی چیک کرتے رہتے ہیں. اور اس کا سلسلہ کہاں ختم ہوتا ہے؟ تکاثر کا. کوئی آپ میں سے دلیل دے؟ قبر تک. الہاکم التکاثر، تمہیں غفلت میں ڈال دیا کثرت کی حوس نے. والا اولاد، اور اولاد کا خبر، اولاد پوتے، میرے اتنے بچے، پھر دکھاتے میرا بیٹا امریکہ سے یہ بھیجا، تصویریں کھینچ کھینچ کے بھیجتے ہیں، یہ گھر ہے میرے بیٹے کا، وہاں یہ گاڑی ہے اس کی، یہ جوڑا لایا ہے، یہ گھڑی لایا ہے، ٹھیک ہے خوش رہو. اللہ تعالیٰ کہتے ہیں کم اصل غیث، بارش کی طرح. آج ابل کفار، کسان کو بڑی اچھی لگتی ہے، نبات تو ہو اپنی فصل یا اس کی فصل، ثم یہی جو، پھر کیا ہوتا ہے، اس میں سے کھیتی پکتی ہے، فتراہ مصفرہ، پھر تم اس کو زرد ہوتا دیکھتے ہو، ثم یکون ختاما، پھر اس کو چورا چورا ہوتا دیکھتے ہو. یہ ہے دنیا، آپ کو پتہ بھی نہیں چلا ایک جملے میں زندگی کے سارے مراحل کو اللہ نے کھیتی سے جوڑ دیا. شروع میں بیج ہوتا ہے، پھر فصل لگتی ہے، اور پھر رنگ ہی بدل جاتا ہے. پہنو تو سجتا ہی کوئی نہیں، کھا لو تو ہضم نہیں ہوتا، بنا لو تو استعمال نہیں کر سکتے، گھر ہے اوپر والے فلور میں نہیں جا پا رہے، टांगों में दर्द है, हाथों में दर्द है। आप देखिए जिंदगी का शुरू दौर होता है ना, जैसे अर्ली जैसे कैरियर के दिन होते हैं तो माल कम होता है ना, सारे सब स्ट्रगलिंग दौर में। जब माशाल्लाह 40s 50s में तो खूब अब्बा जी के पास माल आ गया, खूब बड़ा घर बना, अब वो इस्तेमाल ही नहीं हो रहा। वो बेगम के घुटनों में दर्द है, अब्बा जी को वो मशीनें रखी हुई हैं जी, ये एक्सरसाइज मशीन है, आखिर में मतलब वो क्या बन जाती है, टॉवल स्टैंड, तौलिया उस पे बदल जैसे कहते चले, तौलिए तो अच्छे सूखते हैं ना इसे, लेकिन रखी हुई है। यानी सब चीजें दुनिया में चली जाती हैं, और अगर इनको बचा के रखा अल्लाह के दीन से तो वह फिल आखिरत अजाब उन शदीद, और उनके लिए आखिरत में शदीद अजाब है। वह मगफिरत मिन अल्लाह, हाँ लेकिन बख्शिश अल्लाह की तरफ से, और साथ ही फरमा दिया वरिदवान, और उसकी रजामंदी। असल ये दुनिया का जो माल और चीजें जिसको डिस्कस किया गया ना इस पूरी सूरत में, इसका असल मसरफ बताया गया कि इससे तुम अल्लाह की रजा पालो। दुनिया में भी अल्लाह देता है, ये तो नहीं कहता सब पकड़ के पकड़ा दो, जितना पकड़ाएंगे उतना ज्यादा आएगा। वल हयात दुनिया इल्ला मताउल गुरूर, और दुनिया की जिंदगी कुछ नहीं है फरेब के धोखे के सामान के सिवा। करो क्या, अब ये इंस्ट्रक्शंस हैं आपके मेरे लिए, साबिकु इला मगफिरत मिन रब्बिकुम, दौड़ लगाओ भागो बख्शिश पाने के लिए अपने रब की तरफ से। वह जन्नत नर दुहा कर दिस समाई वल अर्थ, और उस जन्नत को पाने के लिए जिसकी चौड़ाई आसमानों जमीन जैसी है। उइद्दत लिल्लज़ीना आमनु बिल्लाहि व रसूलिही, जो तैयार की गई ईमान वालों पर, उनके लिए जो अल्लाह और उसके रसूलों पर ईमान लाए। पता चला कि जन्नत ईमान वालों के लिए बनी है, कुफार के लिए नहीं। ज़ालिक फ़ज़लुल्लाहि यूतीहि मन यशा, ये अल्लाह का फजल है जिसको चाहता देता है। वल्लाहु ज़ुल फ़ज़लिल अज़ीम, और बड़े फजल वाला है। आयत 22 इस लिहाज से बड़ी खूबसूरत है, 22 और 23। अगर किसी को डिप्रेशन हो, होते हैं बहुत सारे लोग डिप्रेस्ड हैं, स्ट्रेस्ड हैं, बीमार रहते हैं ज़हनी तौर पे, तो इन दो आयतों को पढ़ लें। आप कहेंगे कितनी दफा पढ़ना बाजी, इसका तवीज़ बनाना है कि पानी में घोल के पीना है, तो इसको दिमाग में खोल के डालना है। खुश रहने का राज है इसमें। पहली बात, मा सावा में मुसीबत इन फिल अर्दि, कोई मुसीबत ऐसी नहीं जो जमीन में, वला फी अनफुसिकुम, या तुम्हारे अपने नफ्सों में आए। यानी इस जमीन पर रहते हुए इंसान को अपनी जान माल में जो मुश्किल आती है, इल्ला फी किताब मिन क़ब्ल नबराहा, एक ऐसी किताब में है जो हमने लिख दी है कब से पहले, दुनिया बनाने से। मुराद क्या है, इसको एक स्ट्रेच में समझ लें कि हमने इसको पैदा करने से पहले एक किताब में लिख रखा, लोहे महफूज की तरफ इशारा। आजकल दुनिया में जो कुछ हो रहा है सब वहां लिखा हुआ था। इन नज़ालिका अल्लाह यसीर, आप कहते हाउ इज इट पॉसिबल, अल्लाह कहते तुम कंप्यूटर से 10 साल 20 साल की प्लानिंग कर लेते तो क्या मैं नहीं कर सकता, मेरे ऊपर ये बहुत आसान है। करो क्या, लिकई ला तासवला माफतकुम, इसको हाईलाइट कर ले, ताकि तुम गम ना खाओ उस पे जो तुमसे फौत हो गया। जिंदगी में नुकसान आते हैं ना, माल चला जाता है, औलाद चली जाती है, रिश्तेदार जाते हैं, तो अल्लाह ताला कहते हैं जब तुमसे कोई चीज चली जाए, कोई नुकसान हो, तो दिल छोटा ना करो, ये खुश रहने का राज है। और ये कब होगा, जब अल्लाह की रजा पे राजी होंगे। और इसका ऑपोजिट, वला तफरहो, और ज्यादा ना फलो फूलो, बीमा ताकुम, उस पे जो तुमको अल्लाह ने अता किया, क्योंकि वल्लाहु ला युहिब्बु कुल्ल मुख्तालिन फखूर, अल्लाह ऐसे लोगों को पसंद नहीं करता जो अपने आप को बड़ी चीज समझते हैं और फखर जताते हैं। और अल्लज़ीना यबखलूना वयामुरूना अन्नास बिलबुखली, जो खुद भी बुखल करते हैं और दूसरे लोगों को बुखल पर उकसाते हैं। वमन यतवल्ला फइन्नल्लाहा, और अब कोई जो कोई रूह गर्दानी करता है तो अल्लाह कौन है, हुवल गनीयुल हमीद, वो तारीफ किया गया बेनियाज है। क्या पता चला आपको इन आयतों में अपने लिए, खुश रहने का रास, कोई चीज आपसे चली गई तो गम ना करें, क्या सोचे ये तो टूटनी थी। बाज लोगों का तो एक कप टूट जाए तो वो उस पर रोने लग जाते हैं, क्योंकि महंगा बड़ा खरीदा था तो जरूरत क्या थी इतना महंगा लेने की। क्रिस्टल का ग्लास टूट जाए ऐसे लगता है दिल टूट गया, और अगर टूटा भी हो दोस्त के बच्चे से और वो आपने रख तो दिया उसके सामने और दिल धक धक कर रहा है अल्लाह खैर करे ये ग्लास आज बच के चला जाए, मुस्कुरा के देख रहे हैं बच्चे को लेकिन जान पे बनी हुई है ये ग्लास अभी गया के गया। तो इतनी नाजुक चीजें लेने की जरूरत क्या इतने कीमती कि जिसके टूटने का डर है। तो याद रखिए, वही बंदा डिप्रेशन से निकलेगा जो किसी दुख के वक्त पे जान माल औलाद कोई दुख लिकाई लाता ना गम करो, बिल्कुल गम ना करो उस चीज का जो अल्लाह ने कर दिया। क्यों, मेरी आपके औकात ही है, मानना ही पड़ेगा। और जब कोई नेमत मिले ला तफरहो, हम नेमते मिलने पर क्या करते हैं कि अब हमसा कोई हो तो सामने आए, اللہ نے نعمتیں دیا، اس کو ہی دکھاتے ہیں کہ ذرا ہم اس کے ساتھ کرتے کیا. پھر آپ دیکھیں جو لوگ خود بخل کرتے ہیں اور دوسروں کو روکتے ہیں کتنے محروم لوگ ہیں. بعض لوگ ہوتے ہیں مشورہ کر لیتے ہیں دوستوں سے، ذرا کچھ دے دو اللہ کے راستے میں. پھر دیکھیں ذرا دوست ہیں جو مشوروں میں راستے میں ڈالیں. سوچ لو بیٹی بھی بڑی ہو رہی ہے، ایسے ہی ہوتا ہے. کئی دفعہ ہم سوچتے ہیں کہ اللہ کے راستے میں کچھ دیں، بس جس وقت مشورہ کیا تو وہ پیچھے رہ گئے. وہ کیوں مشورہ آپ کو نہیں دے رہے کہ پھر ان کو بھی دینا پڑے گا اور آپ ان کی باتوں میں آ کے چھوڑ گئے. لقد ارسلنا رسلنا بالبینات، بے شک ہم نے بھیجا اپنے رسولوں کو روشن دلیلوں کے ساتھ. وانزلنا معہم الکتاب والمیزان، اور ان کے ساتھ ہم نے کتاب اور میزان دی. لیکوم الناس بالقسط، تاکہ لوگ انصاف پر قائم ہو. وانزلنا الحدید فیہ باس شدید ومنافع للناس، یہ ہے سورہ حدید، اور لوہا اتارا جس میں بڑا زور ہے اور منافع ہے لوگوں کے لیے. ولیعلم اللہ، اور اس لیے کہ اللہ کو اس بات کا پتا چل جائے. من ینصرہ، اس کو روک کے سن، کون اس کی مدد کرتا ہے. ورسلہ، اور اس کے رسولوں کی. بالغیب، بن دیکھے، اللہ مجھے اور آپ کو دیکھ رہا ہے. کون؟ اس کے دین کی. آف کورس اللہ کو تو ہماری مدد کی ضرورت نہیں ہے، اور اس کے رسولوں کی مدد کرتا ہے. بالغیب کیا؟ اس کے اجر کو دیکھے بغیر، اس جنت کو دیکھے بغیر، اس اللہ کو دیکھے بغیر. اور لوہے کو یہاں منافع کی چیز بتایا. جب دین عام ہوتا ہے نا، تو لوہے سے جو ویپنز بنتے ہیں نا، یہ لوگوں کی خیر کے ہوتے ہیں. حضرت داؤد کے ذکر میں ہم دورہ قرآن میں بات کر چکے ہیں، سورہ سواد اور اس کے ارد گرد کی صورتوں میں. جب اللہ سے کاٹیں گے نا، تو ہتھیار بنتے ہیں بے گناہ شہریوں پہ برسنے کے لیے، گولہ بارود. اور اللہ بتا رہے ہیں کہ تم لوہا بنو، اللہ کے دین کے کاموں میں جاؤ گے. تو یاد رکھو، ان اللہ قوی و عزیز، اللہ بڑی قوت والا اور زبردست ہے. وَلَقَدْ أَرْسَلْنَا نُوحًا وَإِبْرَاهِيمَ وَجَعَلْنَا فِي ذُرِّيَّتِهِمَا النُّبُوَّةَ، ہم نے نوح اور ابراہیم کو بھیجا اور ان دونوں کی نسل میں نبوت اور کتاب رکھ دی. پھر کیا ہوا؟ اب میرے اور آپ کے عمل کی بات ہے. فَمِنْهُمْ مُهْتَدٍ، کوئی تو ان میں سے ہدایت والا. دعا کریں اللہ ہم سب کو ہدایت والا بنا دے. جیسے پچھلے نبیوں کو کتابیں دی تو سارے تھوڑی نیک ہو گئے، کچھ راہ پا گئے. لیکن وکثیر منہم فاسقون، بہت سے فاسق ہیں. اللہ میں فاسق نہ بنائے. ثم قفینا، پھر ہم نے اس کے بعد مسلسل بھیجا. علی آثارہم برسلنا، ان کے نقش قدم پر اپنے رسولوں کو. وقفینا بعیسی ابن مریم، پھر اس کے بعد ہم نے عیسیٰ ابن مریم کو بھیجا. واتیناہ الانجیل، اور ان کو انجیل دی. وجعلنا فی قلوب الذین اتبعوہ رأفة ورحمة، پھر ہم نے ان کے ماننے والوں کے دلوں میں ترس اور رحم ڈال دیا. دیکھیے کرسچنز کی خوبی ہے، اللہ نے جہاں ان کی خامیوں کا ذکر کیا تو خوبیوں کا بھی کیا، کہ جیوز کی نسبت کرسچنز کے دل نرم اور سافٹ ہوتے ہیں. اور آج دیکھیے جتنے لوگ ریورٹ ہوتے ہیں اس میں میجورٹی کرسچنز کی ہیں، نہ جیوز نہ ہندو نہ کوئی اور بے دین. آج بھی ریورٹ ہونے والے لوگ کرسچنز ہیں. تو ہم کتنے بلیسڈ ہیں، کتنا آسان ٹارگیٹ ہے ہمارے پاس اگر ہم لینا چاہیں. وہ رحبانیت، اور رحبانیت اختیار کی. اب اس کی ڈیٹیل آپ سن لیجئے گا تفسیر میں، کیونکہ اس رحبانیت ایک بدعت تھی جو کرسچنز کے علماء نے شروع کی. اس طرح کے عجیب و غریب کام کرتے تھے رحبانیت کے نام پہ، کہ جا کے گندی جگہوں پہ بیٹھ جاتے، کیچڑ میں بیٹھ جاتے. میں چند ایک کے آپ کو سناؤں تو میرا لگا کہ آپ کو گھن آنے لگے. کوئی کچرے میں جا کے بیٹھ جاتا تھا، کوئی کچھ. ان کا خیال تھا کہ جب ایسے کام کریں گے جس کے بعد اللہ ہم سے خوش ہوگا. ٹارچر خود کو دیں گے تو تکلیف ہوگی. اللہ کے نبی نے کہا کہ اسلام میں رحبانیت نہیں ہے. آج اسلام کی رحبانیت جو ہے وہ کس میں؟ جہاد میں. فرمایا میں کھاتا بھی ہوں، روزہ بھی رکھتا ہوں، سوتا بھی ہوں، شادیاں بھی کرتا ہوں، میں عبادت بھی کرتا ہوں، میں سوتا بھی ہوں. تو دین ایک بیلنس دین ہے. اس میں اصل میں یہ سکھایا گیا کہ بالکل اپنے آپ کو دوسری طرف نہ رکھو. یہ کرسچنز نے کر تو لیا، نبتدہوہا، ابتدا کی اس کی. ما کتبنا علیہم، ہم نے نہیں لکھا تھا ان پر، یعنی ہم نے وہ طریقے نہیں سکھائے تھے جو ان کے مذہبی علماء نے نکال لیے، لیکن وہ کرنے لگے. کیوں؟ الا ابتغاء رضوان اللہ، اللہ کی رضا چاہنے کے لیے کیا. دیکھیے غلط کام بھی لوگ اللہ کے نام پر کر دیتے ہیں، لیکن جب کر تو لیا شروع، ننس بن تو گئے، شادی نہیں کریں گی ننس، ہوا کیا؟ جا کے سنیے ذرا ان کی کہانیاں. ان کے چرچز اس وقت زنا اور بدکاری کے اڈے بنے ہوئے ہیں. وہ لوگ جو اپنے آپ کو ڈیووٹ کرتے ہیں کہ ہم جیزس کی بیویاں بنیں گی جنت پہ، بعد میں وہ اپنے جذبات پہ قابو نہیں پا سکے. اور آپ نوٹ کیجئے گا کہ جب ہم مسلمان نفس سلم کا سوچتے ہیں تو ذہن میں کیا تصور آتا ہے؟ باپ کا تصور آتا ہے نا. क्रिश्चियन जब जीसस का सोचते हैं तो शौहर बीवी का सोचते हैं, यानी इतने लीनियंट हुए कि नबी के साथ बीवी ही बनना पसंद किया, ये नहीं कहा कि जीसस हमारे बाप थे। तो बहरहाल फातैनल्लज़ीना आमनु मिनहुम अजरहुम, इनमें से जो लोग ईमान लाए इनका अजर हमने इनको दिया, व कसीरु मिनहुम फासिकून, और उनमें से अक्सर जो थे फासिक थे। अब ये उनकी कहानी है, इसलिए इस वक्त हम इस पे लंबी बात तो नहीं कर सकते, लेकिन ये याद रखिए कि अल्लाह सुबहान तआला ने इन सारी बातों को हमारे सामने रखकर क्या बात पेश की, ये बात पेश की कि जब मुसलमान बैलेंस रिलीजन पे रहते हुए अल्लाह और उसके दीन के साथ अपना ताल्लुक रखते हैं तो फिर उनको दुनिया में गलबा मिलता है। इसलिए आखिरी आयतें अपने दिल पर लीजिए, या अय्युहल्लज़ीना आमनु तक़ुल्लाह, ए लोगों जो ईमान लाए अल्लाह से डरो। 3 सेकंड तक सोचते हैं मैं अल्लाह से कितना डरती हूँ, मुझे अल्लाह से डर कितना लगता है, क्या वाकई डरती हूँ और गुनाह करके डरती हूँ या गुनाह करने से पहले डरती हूँ। फिर क्या करो, वामिनु भी रसूली ही, और ईमान लो उसके रसूल पर, क्या मिलेगा? हम फौरन कहते हैं कुछ करेंगे तो क्या मिलेगा, फरमायुतिकुम किफ्लैनि मिन रहमतिही, वो तुम्हें अपनी रहमत का दोहरा हिस्सा देगा। किफल कहते हैं एक हिस्से को, तो किफ्लैन ड्यूल तस्निया, वयजल्लकुम नूरन, फिर तुम्हें वो नूर बख्शेगा, तुम शूना बिही, तुम चलोगे उसकी रोशनी में, ये कौन सा नूर है, कुरान का नूर है, वयग़फिर लकुम, और तुमको माफ करेगा, वल्लाहु गफूरुर रहीम, अल्लाह बख्शने वाला मेहरबान है। क्या पता चला कि जब जिंदगी में अल्लाह का नूर आता है तो अल्लाह ताला पिछले गुनाहों को माफ करता है। और आखिरी आयत, लियल्ला यालम अहलुल किताबी, ताकि जान ले अहले किताब, अल्ला यकदिरून अला शैयन, कि वो कादिर ही नहीं होंगे किसी चीज पे, मिन फदलिल अल्लाह के फजल से, वन अल फदल बियदिल्लाह युतीही मन यशा, और बेशक ये कि अल्लाह फजल वाला है, उसके हाथ में फजल है, देता है जिसको चाहता है, वल्लाहु ज़ुल फ़ज़्ली लज़ीम, अल्लाह साहिब फजल है बड़ा। क्या पता चला पूरी सूरत का थीम क्या है, जब तुम अल्लाह के रास्ते में अपनी जान और माल लगाते हो तो अल्लाह से नफे का सौदा करते हो, और अल्लाह चूंकि फजल वाला है तो उसको देते हुए घबराते क्यों? देखिए अमूमन लोग किसी को लोन दें तो किसको देना पसंद करते हैं, जिसके बारे में उम्मीद हो कि वो वापिस कर देगा। गरीब को देंगे तो पता था मिलना तो है नहीं है, तो अल्लाह कहते हैं तुम किसको दोगे जो ज़ू फ़ज़्ले लज़ीम है। आइए तिलावत सुनते हैं,
या अय्युहल्लज़ीना आमनु तक़ुल्लाहा व आमिनु बिरसूलिही युतिकुम किफ्लैन मिन रहमतिही व यज्अल लकुम नूरन तमशूना बिह व यज्अल लकुम नूरन تمشون به ويغفر لكم والله غفور رحيم لئلا يعلم أهل الكتاب ألا يقدرون على شيء من فضل الله وأن الفضل بيد الله يؤتيه من يشاء والله ذو الفضل العظيم.